الغسل غسل کے مسائل. بیوی اور خاوند کی شرمگاہ مل جانے پر غسل واجب ہو جاتا ہے، خواہ انزال ہوا ہو یا نہ ہو. حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا، جب میاں بیوی سے صحبت کرے تو اس پر غسل واجب ہو جاتا ہے. اسے بخاری اور مسلم نے روایت کیا. اس چیپٹر میں ہم وہ ساری چیزیں دیکھیں گے کہ جس کے بعد غسل فرض ہو جاتا ہے، اور کچھ چیزیں ایسی بھی دیکھیں گے کہ جس کے بعد غسل مستحب ہے، اور کچھ ایسی بھی چیزیں دیکھیں گے کہ جس کے بعد غسل سنت ہے. اور ہمیں اس چیز کی اہمیت کا احساس ہونا چاہیے کہ جب تک انسان پاک نہیں ہوتا اس وقت تک اس کی نمازیں اور اس کی دوسری عبادات بھی قبول نہیں ہوتی. تو لہٰذا یہ وہ مسائل ہیں کہ جن کو جاننے کے بعد پھر انسان فوری طور پر اس پر عمل بھی کر سکتا ہے. تو اس میں سے پہلی چیز شوہر اور بیوی کا تعلق ہے، اس کے بعد غسل واجب ہو جاتا ہے. اگلی چیز، عورت یا مرد کو احتلام ہو تو غسل واجب ہو جاتا ہے. حضرت ام سلیم رضی اللہ عنہا سے روایت ہے کہ میں نے نبی اکرم صلی اللہ علیہ وسلم سے مسئلہ دریافت کیا کہ اگر عورت کو مرد کی طرح نیند میں احتلام ہو جائے تو اسے کیا کرنا چاہیے؟ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، عورت کو غسل کرنا چاہیے. حضرت ام سلمہ رضی اللہ عنہا کہتی ہیں، مجھے یہ بات سن کر شرم محسوس ہوئی اور میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے دریافت فرمایا، کیا عورت کو بھی احتلام ہو جاتا ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، ہاں، ورنہ بچہ عورت کے مشابہ کیوں ہوتا؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا، مرد کا نطفہ سفید اور گاڑا ہوتا ہے، جبکہ عورت کا نطفہ پتلا اور زرد ہوتا ہے. دونوں میں سے جو بھی غالب آ جائے بچہ اسی کے مشابہ ہوتا ہے. اسے مسلم نے روایت کیا. تو اب دیکھیے کہ صحابیات جو تھیں وہ اللہ کے نبی صلی اللہ علیہ وسلم سے مسائل دریافت کرتی تھیں، اور ان مسائل کے دریافت کرنے کا مقصد عمل کرنا ہوتا تھا. علم حاصل کرنے کی نیت سے بھی ایسے مسائل پوچھے جا سکتے ہیں. تو بہرحال جو مسئلہ اس سے ثابت ہوا اس میں بات واضح ہے کہ عورت بھی اگر خواب میں کوئی ایسی چیز دیکھے کہ جس کے بعد صبح وہ اپنے جسم پر ایک کاؤنٹیبل یعنی ریکگنائز ہو سکے، ایسی تری دیکھے یعنی لیکوڈ، کوئی ایسی سیکریشن، کوئی ایسا ڈسچارج ہو، تو پھر اس کے بعد وہ بھی غسل کرے گی. بہت سارے لوگ ایسے مسائل کو نہیں جانتے، اور خاص طور پہ عورتوں کے بارے میں تو یہ چیز بالکل ہی بہت کم لوگوں کو پتہ ہے. اور افسوس کی بات یہ ہے کہ جہالت کی وجہ سے کتنے ہی موقع ایسے ہوں گے کہ جب غسل واجب ہوتا ہوگا لیکن ایک انسان غسل نہیں کر پاتا. اب یہاں تو یہ نیند کی بات ہے، ایک سوال ذہن میں آتا ہے کہ اگر جاگتے میں کوئی ایسی چیز کوئی دیکھے، مثلا بعض دفعہ آپ دیکھیے کہ انسان جس ماحول میں رہتا ہے وہاں ارد گرد بہت ہی زیادہ ایسی چیزیں کہ جو جذبات کو ابھارتے ہیں، یا کوئی ایسی چیز کوئی دیکھے، اول تو دیکھنا ہی نہیں چاہیے لیکن اگر اسکرین پہ کوئی ایسی چیز دیکھی ہو تو اس کے بعد اگر جسم سے کوئی ایسا ہلکی پھلکی جیسے کوئی لیکوڈنس فیل ہو تو اس کے بعد جو ہے وہ پھر وضو کرنا لازمی ہو جاتا ہے. لیکن احتلام کا تعلق جو ہے وہ نیند کے ساتھ ہوتا ہے. منی خارج ہونے پر غسل واجب ہو جاتا ہے. منی یعنی جو دو طرح کے ڈسچارج ہوتے ہیں، ایک کو مزی کہتے ہیں اور ایک کو منی کہتے ہیں. مزی کی بات ہم نے پیچھے حضرت علی رضی اللہ عنہ والی روایت میں دیکھی تھی، یعنی وہ سمجھ لیجئے کہ تعلق سے پہلے کی کوئی ایسی کیفیت ہو سکتی، لیکن منی تو خاص طور پہ وہ چیز ہے کہ جو بعد میں پھر اسی سے پھر بچے کی تخلیق ہوتی ہے. تو دونوں کے احکامات بھی فرق ہیں. مزی پہ وضو ہے اور منی پہ غسل ہے. غسل جنابت میں پہلے دونوں ہاتھ دھونے چاہیے، پھر طہارت حاصل کر کے وضو کرنا چاہیے. حضرت عائشہ رضی اللہ عنہا سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جب غسل جنابت فرماتے تو برتن میں ہاتھ ڈالنے سے پہلے دونوں ہاتھ دھوتے، پھر نماز کی طرح وضو کرتے، پھر غسل فرماتے. اسے مسلم نے روایت کیا. اس سے پتہ چلتا ہے کہ غسل سے پہلے ہاتھ دھونے چاہیے. کیوں؟ کہ اگر ہاتھ پہ کوئی ایسی گندگی لگ جائے تو پھر پہلے جب تک اس کو نہ اتارا جائے اس وقت تک وضو بھی نہیں ہوگا اور غسل تو نہیں کیا جا سکتا. اور جیسا کہ یہاں واضح ہو رہا ہے، برتن میں سے پانی لیا جاتا ہے تو اس میں زیادہ اس چیز کے چانسز ہوتے ہیں کہ اگر پانی نکالنے کے لیے یا اگر اس میں کوئی مگ ہے، کوئی ایسا برتن ہے جس کو نکالتے ہوئے اگر سارے پانی کو ہاتھ لگ جاتا ہے تو پھر وہ پورے کا پورا پانی جو ہے وہ ناپاک ہو جائے گا. غسل جنابت کا مستون طریقہ یہ ہے. حضرت عائشہ رضی اللہ عنہ سے روایت ہے کہ جب رسول اللہ صلی اللہ علیہ وسلم غسل جنابت فرماتے تو پہلے اپنے دونوں ہاتھوں کو دھوتے، پھر دائیں ہاتھ سے بائیں ہاتھ پر پانی ڈال کر شرمگاہ دھوتے، پھر نماز کی طرح کا وضو کرتے، اس کے بعد ہاتھ کی انگلیوں سے سر کے بالوں کی جڑوں کو پانی سے تر کر کے 3 لب پانی سر پر ڈالتے، پھر سارے بدن پر بہاتے، آخر میں ایک دفعہ پھر دونوں پاؤں دھوتے۔ بخاری اور مسلم نے روایت کیا ہے۔ یہاں طریقہ جو ہے ہم اس کو دیکھ سکتے ہیں، کیونکہ بہت ساری کمیاں اور بیشیاں اس طریقے میں بھی ہمارے ہاں پائی جاتی ہیں۔ بعض دفعہ تو پورے کلمے پڑھے جاتے ہیں اور اس کے لیے کیا کچھ چیزیں اپنے لیے فرض کر دی جاتی ہیں۔ تو جیسے کہ شروع میں کہیں تذکرہ ہوا تھا، یعنی غسل جنابت کو اگر آپ اس طریقے سے سمجھ لیں کہ کچھ چیزیں فرائض ہیں، کچھ مسنون ہیں، اور طالب علموں کو خاص طور پہ بہت ضروری ہوتا ہے کہ اس کا فرق پتہ ہو۔ فرائض وہ ہوتے ہیں کہ جس کے چھٹنے سے غسل یا کوئی بھی وہ کام نہیں ہوتا، اس کو رکن بھی کہتے ہیں۔ رکن ایسی ہے جیسے پلر ہے، کوئی بھی ایک پلر گر جائے تو وہ عمارت قائم نہیں رہتی۔ تو غسل جنابت کے رکن یا فرائض صرف دو ہیں۔ پہلا کیا ہے؟ نیت۔ آپ کی نیت ہونی چاہیے کہ میں اس وقت غسل کرنے لگی ہوں، اور ہم یہ بات دیکھ چکے کہ نیت دل کا عمل ہے، زبان سے اس کے ادا کرنے کی ضرورت نہیں ہوتی۔ جو غسل کر رہا ہے اس کو پتہ ہو کہ میرا یہ غسل جنابت سے پاکی کا غسل ہے، حیض سے، پیریڈ سے پاکی کا، جو بھی غسل کی نیت ہوگی۔ اور دوسری چیز جس کے بغیر غسل نہیں ہوگا وہ کیا ہے؟ سر سے لے کر پاؤں تک پورے جسم پہ پانی کا بہانا، اس طرح سے کہ جسم گیلا ہو جائے پورے کا پورا۔ اور بالوں میں خاص طور پہ صرف جڑوں کا ذکر آتا ہے، یعنی بالوں کی پوری جو سکل ہوتی ہے، جو کھوپڑی ہے، جڑوں والا حصہ، وہ پوری بھیگ جائے۔ یہ ہیں فرائض، ٹھیک ہے؟ کیونکہ بعض دفعہ جب ہم اس طرح کے طریقے پڑھتے ہیں کہ جس میں پورا عمل مسنون طریقے سے ملتا ہے، تو بعض دفعہ بہت سارے شبہ پیدا ہوتے ہیں کہ ہم تو ایسے نہیں کرتے تھے، تو پھر کیا ہمارا اس سے پہلے کا غسل غسل نہیں ہوا؟ تو فرض چیزیں غسل ہو جاتا ہے، لیکن نبی صلی اللہ علیہ وسلم چونکہ ہمارے لیے ایک رول ماڈل بھی تھے، تو آپ نے جو طریقہ کار اختیار کیا اس طریقے سے ہی کرنا چاہیے، اس کا انکار نہیں کرنا چاہیے، اور اس طریقے سے کرنے کا اجر زیادہ ہوتا ہے۔ اب مسنون طریقہ بتاؤں گی۔ پہلے میں نے دوسرا کیوں بتایا، تاکہ آسانی کی خاطر آپ لوگ پریشان نہ ہو، کہ سمپل طریقے سے یہ دو چیزیں ہیں، لیکن مسنون طریقہ کار کیا ہے کہ پہلے انسان اپنے ہاتھ کو صاف کرے، اس پہ کوئی بھی اگر نجاست ہے تو اس کو پاک کیا جائے، اور بلکہ اس سے بھی پہلے اگر انسان کے پرائیویٹ پارٹ پہ کوئی ایسی سیکریشن یا کوئی نجس چیز ہے جیسے استنجا کرتے ہیں، تو اس کو کیا جائے گا، پھر اپنا ہاتھ دھویا جائے گا۔ اس کے بعد جس طرح سے ہم نماز کے لیے وضو کرتے ہیں اس طرح وضو کیا جائے گا، اور وہ کیسے ہے وہ اسی بک کے اگلے چیپٹر میں آئے گا انشاءاللہ، وضو کے باب میں۔ لیکن اس میں فرق صرف اتنا ہے کہ جب آپ اس طرح سے وضو کر رہے ہیں تو پاؤں نہ دھوئیں اس وقت جبکہ آپ وضو کر رہے ہیں۔ مرضی ہے، دھو سکتے ہیں، لیکن ادھر اس حدیث سے جو یہ چیز ملتا ہے، نبی صلی اللہ علیہ وسلم جب غسل جنابت فرماتے تو پہلے اپنے دونوں ہاتھ دھوتے، پھر دائیں ہاتھ سے بائیں ہاتھ پر پانی ڈال کر شرمگاہ دھوتے، پھر نماز کی طرح کا وضو کرتے۔ اب ادھر وضاحت نہیں ہے، لیکن اس موضوع پہ اور بہت ساری روایات ملتی ہیں جس سے یہ بھی چیز ثابت صحیح روایات سے ہوتی ہے کہ ہاتھ دھو کے کلی کر کے منہ پہ پانی 3 دفعہ جو ہم ڈالتے ہیں، اتنا کر کے اگر مسے تک چھوڑ دیا جائے تو بھی ہے، اور بعض کہتے ہیں کہ مسا بھی نہیں کریں، لیکن بہرحال اگر آپ پورا وضو کریں تو اس کی بھی گنجائش ہوتی ہے۔ پاؤں کی جگہ اس لیے چھوڑنے کا ہوتا ہے کہ بعض دفعہ جب غسل کیا جاتا ہے تو پاؤں پہ پھر چھینٹے پڑتے ہیں، تو پاؤں آخر میں دھوتے تھے آپ۔ تو آپ کے لیے سہولت کی بات کیا ہے کہ پورا وضو کیا جا سکتا ہے، اس کے بعد پانی کو اس طرح لپوں کی طرح لے کے، جیسے آپ دونوں ہاتھوں کو جمع کرتے ہیں، چلو بھرتے ہیں، تو اس طرح کو پانی کو لے کر تو سر کے اوپر ڈالا جا سکتا ہے۔ کبھی آپ نے کسی کو سر میں تیل لگاتے ہوئے دیکھا ہوگا، تو تھوڑا سا پانی لے کے اس کو اگر آپ چاہیں تو پہلے رائٹ سائڈ پہ، پھر دوسری لب سینٹر میں، اور تیسری سائڈ پہ کر کے، تو جس طرح جڑوں کے ساتھ، اس طرح کوشش کریں کہ انسان اپنے بالوں کی جڑوں میں اس پانی کو پہنچائے۔ اور آف کورس 3 لپوں سے پورا سر گیلا تو نہیں ہوتا، لیکن یہ ایک سنت پوری ہو جاتی ہے۔ پھر اس کے بعد جو عمل کیا ہے کہ پہلے سیدھی سائڈ پہ، یعنی آپ اگر ڈونگے سے کر رہے ہیں یا اگر شاور کے ساتھ کر رہے ہیں، تو بس اپنی رائٹ سائڈ جو ہے وہ پانی کے نیچے کریں، پھر اس کے بعد بائیں سائڈ کر دیں، اور اس کے بعد پھر آپ پورے جسم پہ پانی بہا لیں۔ اس میں اگر آپ صابن نہیں لگاتے تو بھی کوئی حرج نہیں، मकसद यह है कि पूरे जिस्म के ऊपर पानी चला जाए और आखिर में बस फिर पांव धो लेते। अब इस सूरत में वो मसला जहाँ आएगा फिर वहाँ बताऊंगी कि क्या बाद में वुजू की दोबारा ज़रूरत होती है कि नहीं। अब ये तो था एक सिंपल सा अमल, अब कुछ इसमें एक रुखसत है, वो क्या है वो अगले मसले से देखते हैं। गुस्ले जनाबत में पानी सर के बालों की जड़ों तक पहुंचना चाहिए। हज़रत सोबान रदी अल्लाह अन्हु से रिवायत है कि सहाबे कराम रदी अल्लाह ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से गुस्ले जनाबत के बारे में सवाल किया तो आपने फरमाया, मर्द अपने सर के बाल खोले और इन्हें धोए हत्ता के पानी बालों की जड़ों तक जाए, और औरत के लिए बालों को खोलना ज़रूरी नहीं बल्कि वो अपनी दोनों हथेलियों से 3 लप अपने सर में डाले फिर गुसल मुकम्मल करे। इसे अबू दाऊद ने रिवायत किया और इसकी वजाहत में ये लिखते हैं कि नेल पॉलिश या कोई दूसरी ऐसी चीज़ जो जिस्म तक पानी ना पहुंचने दे दूर किए बगैर गुसल मुकम्मल नहीं होता। इस हदीस में जो चीज़ हमें दिखी वो क्या है कि आम हालात में तो गुसले जनाबत का वही तरीका है जो कि हमने देख लिया, लेकिन कुछ कल्चर ऐसे हैं, ख़ास तौर पे अगर आप अफ्रीकी लोगों को देखें तो उनकी औरतों के बाल बहुत घुंघराले होते हैं और वो मुस्तकिल चुटिया बांधती हैं, यानी हमारी चुटिया तो रोज़ खुल के बन जाती है दोबारा, लेकिन उनके सर पे इतने बाल होते हैं कि वो रोज़ नहीं खोल सकती। तो ऐसी ही औरतों में से किसी ने मसला भी पूछा था और नबी सल्लल्लाहु अलैहि वसल्लम ने बताया कि जुनाबत के गुसल में जो चीज़ लाजिम है वो क्या है कि बालों की जड़ें गीली हो जाए। जड़ क्या होती है? जहाँ से बाल शुरू होते हैं खोपड़ी के साथ, पीछे हमारी क्या होते हैं? सिरे होते हैं। अब किसी के बाल बहुत लंबे हैं और पूरे बाल अगर वो नहीं धो पाती, कुछ ऐसे हालात हो सकते हैं, कुछ ऐसे कंडीशंस होती हैं, कभी इंसान वक्त की वजह से, बीमारी की वजह से कहीं बाहर है कुछ ऐसा, तो ये जो रुख्सत है ये सिर्फ़ और सिर्फ जुनाबत के गुसल में है। याद रखिएगा ये हैज़ के लिए नहीं है। अगर जुनाबत में किसी वक्त कोई ऐसे हालात हों कि सर के बाल खोलना मुमकिन ना हो या कोई और उज़र हो तो पूरे सर के बालों की जड़ों को भिगोना लाजमी है, और मुझे लगता है कि ये उसी वक्त पॉसिबल है कि जब सिंक या शेंग के नीचे सर करके पूरे सर की खोपड़ी को गीला कर लिया जाए, क्योंकि जब औरतों के बाल भारी होते हैं तो अगर वो पूरे सर पे डालेंगी तो पीछे भी बालों पे जाएगा, यानी अगर पीछे से कुछ हिस्सा सूखकर रह जाए तो हरज नहीं, जड़ों को गीला करना लाजमी है। आप कहेंगे क्यों? आप देखिए कि इस्लाम का कोई भी हुक्म जो है वो हिकमत से खाली नहीं है। अल्लाह के नबी सल्लम खुद अगर नहीं भी इस तरह से दुनियावी चीज़ों को पढ़े लिखे थे, लेकिन आपकी सारी सुन्नतें जो हैं वो साबित करती हैं कि आज भी हिफ्जान सेहत के असूलों के बिल्कुल मुताबिक हैं। जिस अमल के बाद के हालत में इस गुसल को फ़र्ज़ किया गया तो आप देखिए कि इंसान की जिस्म से स्वेटिंग भी होती है, उसकी जिस्म के अंदर से रतूबतें भी निकलती हैं, तो जड़ों के अंदर से ही पसीना भी आता है। तो अगर उस जगह को पानी से साफ़ कर दिया जाए तो अगर उस सूरत में कोई जिस्म से पसीने की स्मेल आई है तो वो भी साफ़ हो जाएगा। दूसरा ये कि एक किस्म की पाकी और एक लाइटनेस का भी तो एहसास होगा ना, और बाल बाकी हिस्सा तो चूंकि बेजान होता है। इससे देखिए कि इस्लाम कितना खूबसूरत दीन दिखता है कि ये बिला वजह अहकामात का बोझ नहीं डालता हमारे ऊपर कि करो सजा मिल रही है तुम्हें मुसलमान होने की, और तुम ये करो और तुम नहीं करोगे तो तुम ऐसे हो, लेकिन जब दीन के नाम पे शिद्दत बढ़ती जाती है तो लोगों के लिए दीन नाकाबले बर्दाश्त हो जाता है। अब यहाँ ये रुख्सत मिल गई, अब साथ ही इन्होंने वजाहत में नेल पॉलिश लिखी। मैं नेल पॉलिश से भी ज़्यादा कहूँगी कि कोई काम करता है और उसके हाथों को पेंट लग जाता है, कोई आटा गूंथती है खातून और उसके हाथों को आटा लगा है, हालांकि आटा मुहद्दिसीन के नज़दीक गीली होने वाली चीज़ है, यानी अगर कहीं आटा लगा हुआ है और आप हाथ धो लेते हैं तो थोड़ी देर के बाद कुछ ना कुछ रिस के पानी अंदर चला जाएगा, लेकिन हर वो चीज़ जो मतलब जिस्म तक पानी को पहुंचने में रुकावट हो ऐसी सूरत में फिर गुसल पूरा नहीं होता। इसीलिए आप देखिए कि नेल पॉलिश की यहाँ बात आती है और अक्सर जब भी ये बात होती है तो लोग बड़ा बुरा मनाते हैं कि ये हमें क्यों कहते हैं। तो पहली बात है कि अल्लाह ताला दुश्मन नहीं है नेल पॉलिश का, अगर आपको शौक़ है तो बस इस्लाम ये चाहता है कि आप एक दफ़ा नहीं बार बार लगाएं, आप हर नमाज से पहले उतारें वुजू करें फिर लगा लें, फिर जब तक उस वुजू के साथ आप नमाज़ें पढ़ते हैं अगर उस नेल पॉलिश में कोई हराम केमिकल नहीं है तो आप पढ़ सकते हैं उसमें नमाज़ें। इसलिए मेरा और आपका यानी अखलाकी फ़र्ज़ है कि किसी के हाथों में या नाखूनों पर नेल पॉलिश लगा देख कर और ख़ास तौर पर उसको नमाज़ पढ़ता देखकर ये कभी ना कहें कि इसकी नमाज़ नहीं हुई, आपने क्या किया। बाज़ लोग उनकी नमाज़ पढ़ना मुश्किल कर देते हैं, जीना धोबर कर देते हैं लोगों का, और वो पहले ही दिन दीन से भाग जाती हैं। हो सकता है वो आज पहली दफा किसी के कहने पे मस्जिद में आई और नमाज पढ़ने लगी। आप ये क्यास किया करें कि इसने घर से पहले मतलब वुजू किया था फिर नेल पॉलिश लगाई थी। किसी को सरे आम कोई काम करता देख लेना, फिर भी कोशिश करे कि उसके लिए कोई अच्छी तावील ले। आपको पता है कि इसका ताल्लुक उम्मत मुस्लिमा के आपस के ताल्लुकात से है। गुमान कहते हैं इंशाल्लाह जिंदगी रही तो सूरह हुजरात में जब आप लोग जाएंगे तो वहां पढ़ेंगे इसको कि कैसे बदगुमानी से मना किया गया कि किसी का कॉल आता है कि तुम अपने मुसलमान भाई के बारे में कोई गलत चीज देखो या करो या सुनो तो तावील करो। ऐसा नहीं है, ऐसा हुआ होगा, ये नहीं वो वजह होगी, ये नहीं वो, यानी लिखते जाओ एक उजर, ये नहीं उसकी ये मजबूरी होगी, अच्छा वो इस वजह से नहीं ये कर सका, इस वजह से वो, करते 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 99 उजर जमा कर लो और फिर आखिर में कहो एक और उजर अपनी तरफ से, क्या कि मैं उस वजह तक पहुंच ही नहीं पा रहा जो उसकी मजबूरी होगी। तो इस तरह 100 उजर करके बदगुमानी से बचो। अब देखिए जिस माशरे में ये अखलाक होगा क्या वहाँ पे कभी भी खराबियाँ होंगी, वहाँ कोई लेग पुलिंग की बात होगी? तो इसलिए हमारा अखलाक और हमारा सारा दीन नेल पॉलिश पे नहीं खड़ा होना चाहिए। सुनने वालों में भी हो सकता है कि कोई इस बात को सुने और उसको आज तक ये बात नहीं पता थी, पता चल गई तो छोड़ दे। फिर सवाल उठते हैं कि पिछली नमाजों का क्या होगा? अल्लाह आपके ईमान को ज़ाया नहीं करेगा, इसलिए सारी मुश्किलात अपने ऊपर लेनी चाहिए दीन की, और सारी आसानियाँ और रुख्सतियाँ दूसरों को देनी चाहिए। बहरहाल चलिए आगे देखते। गुस्ले जनाबत के लिए पानी मुयस्सर ना हो तो गुस्ल की नीयत से किया हुआ तयम्मुम ही काफ़ी है। हज़रत इमरान बिन हुसैन रदी अल्लाहु अन्हुमा से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक आदमी को देखा जो अलग बैठा था और लोगों के साथ नमाज नहीं पढ़ी। आपने फरमाया, ए फुला आदमी, तूने लोगों के साथ नमाज क्यों नहीं पढ़ी? उसने अर्ज किया, मैं जुम्बी हूँ और पानी मुयस्सर नहीं। रसूलुल्लाह ने फरमाया, पाक मिट्टी से तयम्मुम करो, वही गुस्ले जनाबत और वुजू के लिए काफ़ी है। इसे बुखारी ने रिवायत किया। तो इस हदीस से इस्लाम की एक और खूबसूरती दिखती है कि जहाँ एक तरफ तो ये बात है कि एक नाखून बराबर जगह भी खुश्क रह गई, बाल बराबर जगह भी खुश्क रह गई तो गुस्ल नहीं होता या वुजू नहीं होता, और दूसरी जगह इतनी रुख्सत भी है कि अगर पानी नहीं है, इसी तरह पानी का इस्तेमाल नुकसान देता है। दो ही सूरतें होती हैं, एक यह कि पानी नहीं होता, दूसरी सूरत है कि पानी तो है लेकिन उसका इस्तेमाल उस इंसान को तकलीफ़ देता है, बीमार है, बुखार है या कोई ज़ख्म है ऐसा जिस्म में उस जगह पे, तो उस सूरत में फिर वो तयम्मुम करेगा। कैसे करेगा, इसके मसाइल इसी बुक में एक चैप्टर में आएंगे, लेकिन यहाँ ये बात पता चल गई कि तयम्मुम जिस तरह से वुजू का बदल होता है, इसी तरह गुसल का भी बदल होता है, और एक ही दफ़ा तयम्मुम किया जाएगा। कितना प्यारा है दीन, यानी जस्ट मिट्टी पे हाथ लगाए, फूंक मारे और उसको अपने हाथों पे और एक दफ़ा मुंह पे मल लें, आपका गुसल भी हो गया। लेकिन ये कब है? जब मजबूरी है कोई, ये इस्तेसनाई सूरतें हैं, एग्जेम्प्ट किया जाता है, बाज़ हालात एक्सेप्शनल्स होते हैं, तो उन सूरतों में ऐसा गुसल जो है वो लाजिम है और गुसल की जगह तयम्मुम है। आगे हम पढ़ेंगे कि एक सहाबी थे और उन्होंने जब ये बात सुनी तो अब बाहर गए और मिट्टी में लौटियां लेने लगे, पूरे जिस्म पे मिट्टी लगा रहे हैं। आपने कहा कि अरे भाई आपको क्या हुआ? तो कहा, अल्लाह के नबी, मुझे गुसल की हाजत थी और मैं उसकी जगह तयम्मुम की नीयत से पूरे जिस्म पे मिट्टी लगा रहा हूँ। तो आपने कहा कि क्या तुझे ये काफ़ी नहीं था कि बस ज़रबे वाहद एक दफ़ा मिट्टी पे हाथ लगा और वो कर लो? बस मिट्टी मलना मकसद नहीं होता, वो इस पे हिकमत है। इंशाल्लाह हम वहाँ जाके देखेंगे कि किस तरह से इससे पता चलता है, लेकिन इससे दीन का मिजाज समझ में आता है कि दीन का मिजाज कितना खूबसूरत है कि लोगों को हालात के मुताबिक एडजस्ट करने की इजाज़त देता है। हैज़ ख़त्म होने के बाद गुस्ल करना वाजिब है। हज़रत आयशा रदी अल्लाह अन्हा से रिवायत है कि हज़रत फातिमा बिनत अबी खुबैश रदी अल्लाह अन्हा को इस्तहाज़ा की शिकायत थी। उन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मसला पूछा तो आपने फरमाया, ये एक रग का खून है, हैज़ का नहीं। जब हैज़ शुरू हो तो नमाज छोड़ दो, जब ख़त्म हो जाए तो गुस्ल करके नमाज शुरू कर दो। इसे बुखारी ने रिवायत किया। तो इधर से फिर गुस्ल की अब अगली किस्म पता चली। अभी तक हम कौन कौन से मौके देख चुके? दो, और अब तीसरा मौका है कि हैज़ के ख़त्म होने के बाद गुस्ल करना वाजिब है। अब आप देखिए कि आम हालात में गुस्ल और जुनाबत का गुस्ल एक ही तरह का होता है, यानी जो भी गुस्ल जिसको आप कह सकते हैं कि शरण गुस्ल वाजिब है, उसके लिए यही सारी चीज़ें होती हैं। सिर्फ हैज़ में और जुनाबत में एक ही थोड़ा सा फ़र्क हो सकता है कि जैसे हमने देखा कि उसमें सिर्फ बालों की जड़ें भी अगर गीली हो जाती हैं तो ठीक है, लेकिन इसमें जो है पूरे जिस्म को गीला करना लाजमी होगा। इसके अलावा बाकी कोई और चीज़ गुस्ल के दौरान पढ़नी, बतानी, सुननी, करनी ये लाजिम नहीं है। हमारे यहाँ यहाँ दो इजाफे हैं, मैं फ़ायदे की खातिर बयान करूँगी, गो के बात बहुत ही ज़्यादा निजी सी हो जाती है। पहली बात तो ये है कि कुछ लोग ऐसे मौके पे कुछ ख़ास कलिमात पढ़ना चाहते हैं और दो तीन कलिमात पढ़ाए जाते हैं कुछ आगे पीछे करके। तो आप देखिए कि इस्लाम इस तरह का दीन नहीं है कि लोगों को मुश्किल में डाले। हर वक्त हर जगह और हर एक नहीं पढ़ सकता ये कलिमात, और किसी को अगर नहीं आते तो वो क्या करेगा, ठीक है? तो ऐसी कोई चीज़ नहीं है। और वैसे भी आपको पता है कि जब इंसान बरहना होता है तो उस वक़्त कुछ भी पढ़ना फरिश्तों को तकलीफ़ देने वाली बात है। एक और दूसरी चीज़ जो हमारे कल्चर में दिखती है और वो क्या है कि कुछ लोग हैज़ के गुस्ल के साथ एक चीज़ लाजिम कर लेते हैं, और वो क्या है कि गैर ज़रूरी बालों की सफाई, यानी अनवांटेड हेयर्स की रिमूवल जो है, इस्लाम में इसका हुक्म है और इसमें पसंदीदा अमल यही है कि 40 दिन के अंदर अंदर इनको एक दफ़ा साफ़ कर लिया जाए, क्योंकि गंदगी भी होती है, जर्म्स भी होते हैं और इंसान के अंदर सुस्ती भी आती है, शैतान को भी इंसान के जिस्म में दाखिल होने का मौका मिलता है। लेकिन इसको ख़ास तौर पे पीरियड्स के बाद वाले गुस्ल के साथ लाजिम कर लेना ये दुरुस्त नहीं है, क्योंकि देखा गया कि कुछ लोग फारिग भी हो चुके हैं, गुस्ल भी कर चुका लेकिन नमाज़ नहीं पढ़े लोगों के साथ, और पूछने पे बात क्या निकली कि ये वजह है कि गुस्ल तो कर लिया था लेकिन सफाई नहीं कर सके और चूह के बाहर थे और कोई ऐसी वजह थी, और जब तक अब हम वो काम नहीं कर लेंगे तो अब नमाज़ शुरू नहीं करेंगे। तो देखिए कि वो नमाज़ें किसके खाते में जाएंगी। तो ऐसी कोई बात नहीं, आदत के लिए अगर कोई याद दहानी के लिए कि ठीक है हर महीने इस तरह हो जाता है कर ले, कोई हर्ज नहीं, कोई कबाहत नहीं, लेकिन अगर किसी वजह से कोई नहीं करता तो नमाज नहीं छोड़ सकता इसकी।